के कुराले येशूलाई सबै ईश्वरहरूभन्दा अद्वितीय बनाउँछ? के कुराले येशूलाई सबै ईश्वरभन्दा फरक बनाउँछ, भिन्न देखाउँछ? अरू केही नभएर यीशुको अधिकारले नि येशूलाई सबै ईश्वरहरूभन्दा अद्वितीय बनाउँछ। उहाँको सार्वभौमिक स्वतन्त्रता र अदालतीय अधिकारले, एक्सुसिया भनेर जसलाई ग्रिक भाषामा हामी भन्दछौँ, यसको मतलब येशूले जे गर्नुभयो त्यो केवल परमेश्वरले मात्र गर्न सक्ने कुरा गर्नुभयो। येशूले बलियो मानिस सैतानलाई बाँध्नुभयो, जुन मर्कुसकी नदेखेको 27 पदमा हामी देख्दछौँ। उहाँले पाप क्षमा गर्नुभयो, 2 अध्यायको 10 पदमा, र व्यवस्थामाथि र सब्वाद दिनमाथि पनि उहाँले आफ्नो अधिकार, आफ्नो सर्वोच्चताको दाबी गर्नुभयो। 2 अध्यायको 23 पद 23 पदमा, 3 अध्यायको 6 पदमा हामी देख्दछौँ। र यरुशलेममा भएको मन्दिर पनि येशूले आफै प्रतिस्थापन गर्ने दाबी गर्नुभयो। उहाँले वास्तवमा त्यो पुरा पनि गर्नुभयो, 15 अध्यायमा हामी देख्दछौँ। सो येशूको अधिकारले नै येशूलाई अरू ईश्वरभन्दा अद्वितीय बनाउँदछ। येशूको अधिकार नै परमेश्वरको अधिकार, अथवा परमेश्वरको अधिकार नै येशूको अधिकार। उहाँले जे गर्नुभयो परमेश्वरले गर्ने कुराहरू गर्नुभयो। अनि येशूको अधिकारबारे मर्कुसले हामीलाई मर्कुस एक पददेखि नै भनिरहेका छन्। र येशूको अधिकारहरू हामीलाई एकपछि अर्को मर्कुसले देखाइरहेका छन्। तर मर्कुसले कहिले पनि हामीलाई येशूको अधिकारको स्रोतको बारेमा चाहिँ भनेको छैन। येशूको सेवाकाईको वा अन्तिम हप्तामा हुनुहुन्थ्यो, र मङ्गलबारको दिन वा मन्दिरमा हुँदाखेरि त्यहाँ चाहिँ येशूको अधिकारको स्रोतमाथि प्रश्न उठेको छ। त्यहाँ चुनौतीको सामना उहाँले गर्नुभएको छ, जुन चाहिँ आजको वचनको खण्ड हो। र यदि तपाईँसँग बाइबल छ भने कृपया मर्कुस 11 अध्यायको 27 पदमा पल्टाउनु हुन म अनुरोध गर्दछु। कतिजना त पल्टाइसक्नु भएको छ, किनकि तपाईँलाई थाहा छ हामी मर्कुसको वचनबाट एउटा श्रृङ्खला हेरिरहेको छौँ, वचन श्रृङ्खला येशूलाई चिन्नु। र आज हामी मर्कुस 11 अध्यायको 27 पदमा आएको छौँ, र 27 पददेखि 12 अध्यायको 12 पदसम्म हामी हेर्नेछौँ। वचनको शीर्षक कुन अधिकारद्वारा भनेर तपाईँले तपाईँ वचनकारमा पनि देखिसक्नु भएको छ। र 11 अध्यायको 27 देखि 12 अध्यायको 12 पदसम्म एउटा कुरो भइरहेको छ, यो चाहिँ येशू ख्रिस्टको अधिकारको वरिपरि भइरहेको छ। येशू ख्रिस्टको अधिकारको वरिपरि म पढ्नेछु पहिले, त्यसपछि म तपाईँलाई वचनको बुदाहरू दिनेछु। मर्कुस 11:27-12:12 Mark 11:27-12 म पढ्नेछु, तपाईँले आफ्नो बाइबल हेर्नु होला। उहाँहरू फेरि यरुसलेममा आउनुभयो, अनि येशू मन्दिरमा यताउता हिँडिरहनु हुँदा मुख्य पुजारीहरू, शास्त्रीहरू, धर्मगुरुहरू उहाँ कहाँ आए। तिनीहरूले उहाँलाई प्रश्न गरे, कुन अधिकारले तिमी यी कामहरू गर्दछौ? यी कामहरू गर्ने अधिकार तिमीलाई कसले दियो? येशूले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूले एउटा प्रश्न सोध्छु र तिमीले त्यसको जवाफ दियो, र कुन अधिकारले म यी काम गर्दछु सो तिमीहरूलाई भन्नेछु। युनाले दिएको बप्तिस्मा स्वर्गबाट हो कि मानिसबाट? मलाई जवाफ दियो। तब तिनीहरू यसो भन्दै आपसमा बहस गर्न लागे, स्वर्गबाट भनौ भने त तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ भनी तिनले भन्नेछन्। मानिसहरूबाट भनौ कि? तर यसो भन्न उनीहरू जनतादेखि डराए, किनकि सबैले युहन्नालाई साँचो अगमवक्ता भनी ठान्थे। तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, हामीलाई थाहा छैन। येशूले तिनीहरूलाई भन्नुभयो, म पनि कुन अधिकारद्वारा यी काम गर्दछु सो तिमीहरूलाई भन्दिनँ। उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा भन्न लाग्नुभयो, एकजना मानिसले दाखबारी लगाएर त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने, अनि एउटा मचान बनाएर तिनले दाखबारी मोहीहरूलाई कमाउन दिए र आफू चाहिँ परदेश लागे। फसलको समयमा तिनले ती मोहीहरूबाट केही फल लिन एकजना नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पक्रेर पिटे र रित्ते हात पठाए। फेरि तिनले तिनीहरू कहाँ अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसको टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे। मालिकले अझै अर्कालाई पठाए, तर त्यसलाई तिनीहरूले मारे, र अरू धेरैलाई पनि पठाए, तर तिनीहरूले कसैलाई पिटे र कसैलाई मारे। तिनको अब एकजना थियो, तिनका प्रिय पुत्र, तिनीहरूले मेरा छोरालाई त आदर गर्लान् भनेर सबैभन्दा पछि तिनले उनलाई तिनीहरू कहाँ पठाए। तर ती मोहीहरूले आपसमा भने, यो त उत्तराधिकारी हो, आऊ हामी यसलाई मारौँ र हक हाम्रो नै हुनेछ। अनि तिनीहरूले उनलाई पक्रेर मारे र दाखबारीको बाहिर फ्याँकिदिए। तब दाखबारीको मालिकले के गर्नेछन्? तिनी आउनेछन् र ती मोहीहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन्। के तिमीहरूले धर्मशास्त्रको यो वचन पढेका छैनौ? जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा बन्यो। यो परमप्रभुबाट भएको अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ। त्यसपछि तिनीहरूले उहाँलाई पक्रन खोजे, किनकि यो दृष्टान्त उहाँले तिनीहरूकै विरुद्धमा भन्नुभएको हो भने तिनीहरूले बुझे। तर तिनीहरू भिडसँग डराएको कारणले उहाँलाई छोडेर गइहाले। येशूले जे गर्नुहुन्छ परमेश्वरको अधिकारद्वारा गर्नुहुन्छ, किनकि येशू परमेश्वरको प्रिय पुत्र हुनुहुन्छ, उहाँ ख्रिस्ट हुनुहुन्छ, उहाँ त्यो अधिकार प्राप्त अधिकारवाला जन हुनुहुन्छ। तर मानिसहरूले येशूको अधिकारमाथि प्रश्न गरे र येशूको अधिकारलाई इन्कार गरे। आजको वचनको दुईवटै हामी बुधार हेर्नेछौँ, येशूको अधिकारमाथि प्रश्न र येशूको अधिकारलाई इन्कार। येशूको अधिकारमाथि प्रश्न 27-33 भने 12-1-12 येशूको अधिकारलाई इन्कार। So if you are taking some note, so write 2 points down. First, the question about Jesus' authority. The question about Jesus' authority, verses 27-33. And second, the rejection of Jesus' authority. The rejection of Jesus' authority. Chapter 12, verse 1-12. Okay, ami pahilo udabata suru garnuchu. Yesuko adhikar mathi prashna. येशूको अधिकारमाथि प्रश्न 27-33 27 जब हामी हेर्छौँ, यहाँ फेरि यरुसलेममा येशु र उहाँको चेलाहरू फर्कनु भएको हामी पाउँदछौँ। यो मङ्गलबारको दिन भइसकेको छ, आइतबारको दिनमा येशु यरुसलेममा प्रवेश गर्नुभयो, सोमबारको दिनमा येशु मन्दिरमा प्रवेश गर्नुभयो र मन्दिर उहाँले सफा गर्नुभयो। त्यसपछि उहाँ फेरि बेथनीतिर सकभर फर्किनुभयो र तेस्रो दिन फेरि उहाँ यरुसलेममै फर्किनु भएको छ। र यरुसलेममा येशू र उहाँका चेलाहरू फर्किएको कारण येशूलाई त्यहाँ भएका पुजारीहरू, शास्त्रीहरू र धर्मगुरुहरूले प्रश्न गरेका छन्। यो शास्त्रीहरू, धर्मगुरुहरू, पुजारीहरू यो महासभाका सदस्यहरू हुन्। महासभा जसलाई हामी सन्हेड्रिन भन्छौँ, जसमा 71 सदस्यहरू हुँदछन्। यी समूहका मानिसहरू, यी महासभाले चाहिँ विशेष गरी धार्मिक र राजनैतिक मामिलाहरू चाहिँ उनीहरूले हेर्ने गर्दथे। र इस्रायलमा सबैभन्दा अधिकारयुक्त ठाउँ भनेको मन्दिर हो, र इस्रायलमा सबैभन्दा अधिकारयुक्त निकाय भनेकै यो महासभा हो, शास्त्रीहरू, पुजारीहरू र धर्मगुरुहरू। र यसो मन्दिरमा हुँदाखेरि यी मानिसहरू, पुजारीहरू, शास्त्रीहरू, धर्मगुरुहरू यसो कहाँ आएर उहाँलाई प्रश्न गर्छन्, किनकि उहाँ तिनीहरूसँग प्रश्न सोध्ने अधिकार छ, किनकि उनीहरू चाहिँ अधिकार प्राप्त एउटा निकाय हुन्। सो उनीहरूको प्रश्न के छ? तिनीहरू उहाँलाई प्रश्न गरे, कुन अधिकारले तिमी यी कामहरू गर्दछौ? यो कामहरू गर्ने अधिकार तिमीलाई कसले दियो? कुन काम गर्ने अधिकार? योभन्दा अगाडि के भएको थियो हामीलाई थाहा छ, योभन्दा अगाडि येशूले मन्दिर सफा गर्नुभएको थियो। येशू मन्दिरमा प्रवेश गर्नुभयो अनि मन्दिरमा किनबेच गर्नेहरूलाई उहाँले बाहिर निकाल्नुभयो, पैसा साटेको टेबलहरू र परेवा बेच्ने बस्ने ठाउँहरू पल्टाइदिनु भयो। र येशूले के भन्नुभयो? यो येशू लेखिएको छ, मेरो घर सब जातिहरूको निम्ति प्रार्थनाको घर कहलाइ नै छ, तर तिमीहरूले त यसलाई डाकुरको अड्डा बनाएको छौ। मेरो घर, फरिसी शास्त्रीहरू, पुजारीहरू, धर्मगुरुले भन्छ यो त हाम्रो घर, आराधनाको केन्द्र। येशूले आएर एउटा अधिकार जमाइरहेको उनीहरूले देख्छन्। उनले भन्छन्, तिमीलाई यो गर्ने अधिकार कसले दियो? यो मन्दिर सफा गर्ने अधिकार कसले दियो? योभन्दा अगाडि यो प्रश्न हामी सोधेको पाउँदैन। जब येशूले भूतहरूलाई निकाल्नुभयो, जब येशूले शिक्षा दिनुभयो, जब येशूले अचम्मको कार्यहरू गर्नुभयो, प्रश्न उठाइएको छैन उहाँको अधिकारमाथि। जब येशूले पाप क्षमा गर्नुभयो, एकपल्ट मानिसहरूले आपत्ति जनाएको थियो कि यो मान्छे किन यसरी बोल्छन्, परमेश्वरले बाहेकहरू कसले पाप क्षमा गर्न सक्छ? तर येशूको आम्ने सामने भएर यिनीहरूले कहिले पनि येशूसँग मुकाबिला गरेका थिएनन्। र यस समय येशूसँग उनीहरूले येशूको अगाडि आएर येशूलाई कन्फ्रन्ट गरिरहेछ, मुकाबिला गरिरहेको छ, येशूलाई च्यालेन्ज दिइरहेको छ, येशूको अधिकारमाथि उनीहरूले प्रश्न उठाइरहेको छ, किनकि उनीहरूको आराधनाको केन्द्र मन्दिरमाथि येशूले आक्रमण गर्नुभयो। सो तिमी यो जे गर्छौ, यो गर्ने अधिकार तिमीलाई कसले दियो? बेलुका बेलुका मापसे जाँच हुन्छ, तपाईँलाई थाहा छ, तपाईँ बाइक कुदाउनुहुन्छ भने मापसे मादक पदार्थ सेवन जाँच हुन्छ, ट्राफिकहरूले रोड आदि भागसँग त्यो बारहरू फेन्सहरू लगाएर के गर्छन्? एउटा मेसिन हुन्छ, त्यो मेसिन फुक्न लाउँछ, अनि तपाईँले फुक्नु भयो त्यो हरियो बल्यो भने तपाईँलाई जान दियो, रातो बल्यो भने तपाईँलाई तिनीहरूले कारवाही गर्छ। उनीसँग त्यो अधिकार, त्यो गर्ने अधिकार छ। त मानिलिउ उनीहरूले त्यो जाँच गरिरहेको छ, मानिसहरू ताती छ, क्युमा छन्, पालो परिरहेको छन् र तपाईँ अचानक त्यहाँ जानुहुन्छ, ब्लक्सहरू सबै हटाइदिनुहुन्छ तपाईँले, अनि सबै मान्छेले जाऊ पर्दैन जाँच गर्नु भनेर तपाईँले अनुमति दिनुहुन्छ भने ट्राफिक पुलिसले तपाईँलाई के गर्छ, के भन्छ होला? तपाईँलाई यो गर्ने अधिकार कसले दियो? हु डु यु थिङ्क यु आर? को जस्तो लाग्छ तपाईँ आफूलाई? अच्छा, के त्यही भइरहेको छ यहाँ? यी महासभाका मानिसहरू, शास्त्रीहरू, पुजारीहरू, धर्मगुरुहरू अधिकारवालाहरू, यिनीहरूसँग त्यो प्रश्न सोध्ने अधिकार छ। त्यही भएर उनीहरूले यसुमाथि प्रश्न सोध्दैछ। के लाग्छ तपाईँ आफैलाई, तपाईँको अधिकार कहाँबाट आयो? यदि तपाईँ यसु हुनुहुन्थ्यो भने तपाईँले कसरी जवाफ दिनुहुन्थ्यो? मलाई थाहा छैन, यदि म यसुको ठाउँमा हुन्थ्यो भने सायद मेरो जवाफ भनेको मेरो अधिकार परमेश्वरबाटको अधिकार हो, म जे गर्छु परमेश्वरद्वारा गर्छु, म परमेश्वरको पुत्र हो, म ख्रिस्ट हुँ, मैले संसार बनाएँ, मैले सफ्तोक मैले निर्माण गरेको, म सृष्टिकर्ता हुँ, जे जति छन्, जे जति देखिएका छन्, दृश्य अदृश्य सफ्तोक मद्वारा हुन आएँ, मेरै इच्छा बमोजिम अस्तित्वमा हुन आएँ। तिमीहरू मलाई प्रश्न गर्छौ यो कुन अधिकारद्वारा तिमी गर्दछौ भनेर? तर यसोले त्यसरी उत्तर दिनुहुन्न, किनकि यसोलाई थाहा छ यो प्रश्न केवल जिज्ञासाको प्रश्न होइन, उनीहरू जान्न चाहिरहेका छन्। यसोले गरेको कुरा देखेर उनीहरूलाई सोध्न मन लागेर सोधे होइन, तर यो चाहिँ यसोलाई ट्र्यापमा पार्ने प्रश्न हो, यसोलाई सङ्कष्टमा अप्ठ्यारोमा पार्ने प्रश्न हो। कसरी? तपाईँले योभन्दा अगाडि मन्दिरको घटनामा तपाईँले देखिसक्नु भएको छ, मन्दिरको घटनामा 18 पदमा तपाईँले हेर्नु त, 18 पदमा तपाईँको बाइबलमा 11 अध्यायको 18 पद, अनि मुख्य पुजारीहरू र शास्त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौँ भने उपाय खोज्न लागे, उपाय खोजिरहेको छन्, तर मानिसहरूको डरले गर्दाखेरि उनीहरूले केही पनि गर्न सकेका छैनन्। यीशुलाई पक्रिन चाहन्छन् उनीहरू, यीशुलाई नाश पार्न चाहन्छन्, नाश गर्न चाहन्छन्, तर मानिसहरूको डर छ, किनकि मानिसहरू यीशुको शिक्षालाई लिएर चकित भएका थिए, यीशुको पछि लागेका थिए, त्यही र उनीहरू उपाय खोजिरहेको थिए। र हुनसक्छ मन्दिरमा एउटा राम्रो उपाय हो यीशुलाई उहाँको अधिकारमाथि प्रश्न गरेर ट्र्यापमा पार्ने। यदि ट्र्यापमा पारे भने त उनीहरू सफल हुन्थे, किनकि मान्छेहरूलाई यीशुको विरुद्धमा उठाएर यीशुलाई अपमान गरेर यीशुलाई उनीहरूले पक्रिन्छन्, पक्रिने निम्ति अप्ठ्यारो भइरहेको छ, गाह्रो भइरहेको छ, किनकि मानिसहरू बाधक बनिरहेका छन्, मानिसहरूले यीशुलाई मन पराइरहेका छन्। यीशु यो प्रश्नमा कसरी ट्र्यापमा पर्नुहुन्छ होला? ओके, यीशुले यदि यसरी प्रश्नको उत्तर दिनुभयो भने उहाँ ट्र्यापमा पर्नुहुनेछ। यसरी यदि उहाँले उहाँको अधिकार मानिसबाटको हो भनेर भन्नुभयो भने उहाँ ट्र्यापमा पर्नुहुनेछ, मानिसबाटको, किनकि धार्मिक मामिलामा झुटो अधिकारको दाबी गर्नेलाई मृत्युदण्ड दिइन्थ्यो। उदाहरण यीशुले म जे गर्छु मेरो आफ्नै अधिकारले गर्छु भन्नुभएको हुन्थ्यो भने पनि यीशु ट्र्याकमा पर्नुहुने थियो, किनकि मानिसहरू अब यीशुको विरुद्धमा उठ्ने थिए। र यीशुलाई यो सेनहेड्रिन अथवा महासभाले अधिकार दिएको थियो भनेर उहाँले भने तापनि उहाँलाई प्रश्न सोध्ने त फेरि महासभै छन्, उनीहरूले यीशुलाई अनुमति दिएका थिएनन्, अधिकार दिएका थिएनन्। र यदि मानिसबाट भन्नु भने पनि यो झुटो दाबी हुन्छ, मृत्युदण्ड यीशुले भोग्नुपर्ने हुन्छ। र यदि यीशुले मेरो अधिकार परमेश्वरबाटको भन्नुभयो भने पनि यीशु ट्र्यापमा पर्नुहुनेछ। किन? किनकि यी मानिसहरूले घरि नघरि यीशुलाई ईश्वर निन्दाको अभियोग लगाइरहेको छन्, ईश्वर निन्दाको अभियोग, ब्लास्फेमी होइन, ईश्वर निन्दाको अभियोग लगाइरहेको छन्। र ईश्वर निन्दा गरेमा त्यसको पनि सजाय के हुन्छ? मृत्युदण्ड नै हो। 14:63 पदमा त्यही भइरहेको छ, ईश्वर निन्दाको अभियोग उनीहरूले लगाइरहेका छन्। सो यसोले परिस्थितिलाई राम्ररी बुझ्नुभएको थियो, त्यसैले यसोले तिनीहरूको प्रश्नको जवाफ प्रश्नले दिनुहुन्छ। यसको प्रश्नलाई हेर्नुहोस् न, 29 पददेखि यसोले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूले एउटा प्रश्न सोध्छु र तिमीहरूले त्यसको जवाफ देऊ, र कुन अधिकारले म यी काम गर्दछु सो तिमीहरूलाई भन्नेछु। युहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट हो कि मानिसबाट? मलाई जवाफ देऊ। रब्बीहरूले त्यो समयका इस्रायलका गुरुहरूले जहिले पनि प्राय प्रश्नको उत्तर दिँदाखेरि प्रश्नै सोधेर उत्तर दिन्थे उनीहरूले, त्यसलाई भन्छ काउन्टर क्वेसन, प्रश्नको उत्तर प्रश्नद्वारा। यीशुले पनि त्यही गर्नु पाए, त्यही गरिरहनु भएको छ यहाँ। युहन्नाको अगमवक्ताको सेवकाई जुन चाहिँ यीशु पछि आउनुहुनेको मार्ग तयार गर्नु थियो, त्यो परमेश्वरबाटको थियो कि मानिसबाटको यसले प्रश्न सोध्नुहुन्छ, मलाई जवाफ देऊ। तपाईँको दिमागमा प्रश्न उठिरहेको होला कि युहन्नाको बप्तिस्मासँग येशूको अधिकारको के सम्बन्ध? यी मानिसहरूले त येशूलाई उहाँको अधिकारबारे प्रश्न गरिरहेको छन्, तर येशूले चाहिँ फेरि कसको बारेमा प्रश्न सोधिरहनु भएको छ? युहन्नाको बप्तिस्माको बारेमा। युहन्नाको बप्तिस्मा मानिसबाटको थियो कि स्वर्गबाट अथवा परमेश्वरबाटको थियो? तपाईँ मैले याद गर्नुपर्छ कि युहन्ना येशूभन्दा 6 महिना अगाडि आउनुभयो, त्यहाँबाट थाहा छ। उहाँ मार्ग तयार गर्नेवाला हुनुहुन्थ्यो, फोर रनर हुनुहुन्थ्यो, येशूको मार्ग तयार गर्नुभयो। येशूको अगाडि अगाडि आएर येशूलाई परिचय गराउने काम युहन्नाले गर्नुभयो, र त्यो चाहिँ कसरी गर्नुभयो? आफ्नो पाप मोचनको निम्ति मानिसहरूले पश्चाताप गर्नुपर्छ र पश्चातापको बप्तिस्मा लिनुपर्छ भने प्रचार गरेर मानिसहरूलाई बप्तिस्मा दिएर, र अन्तत येशूलाई नै बप्तिस्मा दिएर युहन्नाले येशूको मार्ग तयार गरे। र येशूको बप्तिस्मा चाहिँ एउटा त्यो यस्तो घटना थियो जुन घटनाले चाहिँ येशूको अधिकारको उद्घाटन गर्यो। येशूको बप्तिस्मामा के भएको थियो? जब येशूले बप्तिस्मा लिनुभयो, स्वर्ग उग्रियो, स्वर्गबाट एउटा आवाज आयो, स्वर्गबाट एउटा परिवारको रूपमा पवित्र तल ओर्लिनु भयो, ओर्लिनु भयो, त्यसपछि आवाज थियो, आवाज त्यो आवाजले के भनेको थियो कि यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु। यी मानिसहरूसँग दुईवटा छनौट छ, उत्तरमा कि त स्वर्गबाट भन्नु पर्यो कि त मानिसबाट, योभन्दा अरू छनौट छैन। र जुनै छनौट उनीहरूले रोजे तापनि उनीहरू समस्यामा पर्ने नै छन्। किन? 31 हेर्नुहुन्, तब तिनीहरू यसो भन्दा आपसमा बहस गर्न लाग्यो, स्वर्गबाट भनौँ भने त तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ भने तिनले भनेछन्। यसको भन्नु मतलब युहन्नाले चाहिँ मेरो बारेमा गवाही दिएको, युहन्नाले उपछि आउनेवाला शक्ति जनको बारेमा उसले प्रचार गरिरहेको थियो, त्यसमा तिमी उसको कुरालाई किन विश्वास गर्दैनौ? सो युहन्नाले भनेको कुरा विश्वास गरे भने यी मानिसहरू येशूमा पनि विश्वास गर्नेछन्, विश्वास गर्न बाध्य हुनेछन्। तर मानिसबाट भनौँ भने फेरि के छ त्यहाँ 32 पद? मानिसहरूबाट भनौँ कि तर यसो भने उनीहरू जनतादेखि डराए, किन? किनकि सबैले युहन्नालाई सासु अगमवक्ता भनी छान्थे। सो येशूको बप्तिस्मा, येशूको सेवकाई मानिसबाट गयो, मानिस निर्मित हो भनेर भनेमा यी मानिसहरूलाई, यी महासभाका सदस्यहरूलाई जति प्रतिनिधि गरेर आएका छन्, शास्त्रीहरू, पुजारीहरू, धर्मगुरुहरू, यिनीहरूलाई जनताले छोड्नेवाला छैनन्। किनकि जनताले युहन्नालाई विश्वास गर्थे, युहन्ना चाहिँ एउटा साँचो अगमवक्ता हुनुहुन्छ भन्ने उनीहरूमा विश्वास थियो। सो येशूको अधिकारमाथि प्रश्न उठाउने यी मानिसहरू आफै फँसेको हामी देख्दछौँ यहाँ, नराम्रोसँग फँसेको, आफूले बुनेको एउटा षड्यन्त्रमा आफै परेको हामी देख्दछौँ, आफूले खनेको खाडामा आफै खसेको हामी यहाँ देख्दछौँ। चेस खेल्दाखेरिको अवस्था तपाईँलाई थाहा छ, चेस खेल्दाखेरि मलाई चेस राम्रो खेल्न आउँदैन, म त्यति जान्दिनँ, तर खेल्दै जाँदाखेरि मलाई लाग्छ कि मैले मेरो त्यो चलाइबाट यस्तो षड्यन्त्र गरिरहेको छु कि म अब पक्कै पनि त्यो राजालाई डलाउँछु, तर मेरो चाललाई अर्कोपट्टिको त्यो मेरो प्रतिद्वन्दीले बुझिसकेर मेरै षड्यन्त्रमाथि उसले षड्यन्त्र गरिरहेको हुन्छ, त्यही भइरहेको छ यहाँ। उनीहरूलाई लाग्छ उनीहरू येशूसँग चेस खेलिरहेको छ यहाँ, तर येशू उनीहरूसँग चेस खेलिरहनु भएको छ, उनीहरूको षड्यन्त्रमाथि येशूले षड्यन्त्र गरिरहनु भएको छ। उनीहरूले येशूको अधिकारमाथि प्रश्न उठाएको थिए, तर येशूले अब टेबल फर्काउनुहुन्छ, उनीहरूको प्रश्न, उनीहरूको अधिकारमाथि उहाँले प्रश्न उठाउनुहुन्छ। धर्मगुरुहरू, पुजारीहरू, शास्त्रीहरू धर्मको विषयमा, मामिलामा अधिकारयुक्त निकाय, यिनीहरूलाई थाहा छैन युहन्नाको बप्तिस्मा कहाँबाट भएको। सो यो समस्यादेखि तिनीहरू कसरी उम्कलान्? पद 33 भन्छ, तब तिनीहरूले येशूलाई जवाफ दिएर भने हामीलाई थाहा छैन। बेस्ट एन्सर होइन, हामीलाई थाहा छैन, उनीहरूलाई थाहा नभएर नि यो ढाँटिरहेको छ यिनीहरू, यो ज्यान जोगाऊ, नाक जोगाऊ, मान जोगाऊ खालको प्रश्न हो यो। येशूले पनि तिनीहरूको प्रश्नको जवाफ दिन इन्कार गर्नुहुन्छ। पद 33 येशूले तिनीहरूलाई भन्नुभयो, म पनि कुनको अधिकारद्वारा यी काम गर्दछु सो तिमीलाई भन्दिनँ, जस्तोलाई त्यस्तै, ढिँडोलाई निस्तै। येशू अब फर्दर कुरा गर्न चाहनुहुन्न, अब बढीमा कुरा गर्न चाहनुहुन्न, च्याप्टर क्लोज, कथा खत्तम, पर्दा बन्द, आफ्नो बाटो लागे भयो। प्रिय मित्र, के तपाईँ पनि मानिसहरू जस्तो हुनुहुन्न कि? हामी यी मानिसहरू जस्तो त छैनौँ, यी पुजारीहरू जस्तो, शास्त्रीहरू जस्तो, धर्मगुरुहरू जस्तो सत्यता खोज्ने, वास्तविकता के हो जान्न चाहने तर स्वीकार भने नगर्ने, वास्तविक त उनीहरूको सामु थियो तर स्वीकार गर्न नसक्ने। प्रिय मित्र, कतै तपाईँको यीशुबारे तपाईँको अध्ययन, जिज्ञासा, खोज एउटा बौद्धिक कसरतमै त सीमित छैन। आफ्नो जीवनलाई विचार गर्नुहोस्, आफूलाई हेर्नुहोस्, के तपाईँ आफैलाई दिनानुदिन यीशुको अधिकार मुनि समर्पित पाउनुहुन्छ वा झन्झन टाढिँदै गएको पाउनुहुन्छ? के तपाईँको जीवनमाथिको यीशुको अधिकारलाई तपाईँ प्रश्न गर्नुहुन्छ, म कसरी जिउनुपर्छ, मैले के लगाउनुपर्छ, मैले कसलाई बिहे गर्ने, मेरो पैसा कहाँ लगानी गर्ने, यस्ता क्षेत्रहरूमा यीशुको अधिकार लाग्छ, यीशुको हैकम चल्छ, तर तपाईँ कति प्रश्न त उठाउनुहुन्न, तपाईँ कुन अधिकारले बोल्नुहुन्छ, तपाईँको अधिकारको अधीनमा म किन बसौँ? अघि पश्चाताको प्रार्थना सुन्दैछु, म मेरो जीवनको राजा म आफै हो, मै मालिक मै प्रजा, मै राजा मै प्रजा। यी मानिसहरूले यीशुको अधिकारको माथि प्रश्न उठाए, चुनौती उनीहरूले दिए, त्यति मात्र होइन उनीहरूले यीशुको अधिकारलाई नै अन्तत तिरस्कार गरे, इन्कार गरे, र त्यसरी उनीहरूले परमेश्वरलाई नै इन्कार गर्न पुगे। यीशुको अधिकारलाई इन्कार, वचनको दोस्रो बुदा 12:1-12 अधिकार मुनि रहन कसैलाई पनि मन पर्दैन, यही सत्यता यो दाखबारी अथवा मोहीहरूको दृष्टान्तमा झल्केको छ। यहाँ हाम्रो दाखबारीको दृष्टान्त भनेको छ, यसलाई मोहीहरूको दृष्टान्त भन्दा झनै राम्रो होला, यो दाखबारीको भन्दा पनि मोहीहरूको बारेमा, मोहीहरूले त्यो दाखबारीलाई लिएर र दाखबारीको मालिकलाई, दाखबारीको सेवकहरूलाई, दाखबारीको मालिकको छोरालाई, उत्तराधिकारीलाई, हकवालालाई कसरी व्यवहार गरे त्यसको बारेमा हो यो। र यो कथा बुझ्नुभन्दा अगाडि, यो दृष्टान्त बुझ्नुभन्दा अगाडि हामीले यसैया 5 पहिले पढ्न आवश्यक छ। अघि भर्खरै सञ्चालक प्रकटले पढिदिनु भएको छ यसैया 5:1-7, फेरि हामी एकपल्ट त्यहाँ फर्किन्छौँ। तपाईँसँग बाइबल छ, कृपया यसैया 7 पठाउनु हुनु अनुरोध गर्दछु। यो एकदमै बाइबल तपाईँले यताउति पढाइराख्नु भयो भने, नोट लिनुभयो भने यसले एउटा फाइदा गर्छ तपाईँलाई, निन्द्रा लाग्नु दिँदैन। ओके, सो यसैया 5:1-7 यो दाखबारी कसको बारेमा हो, दाखबारीको दृष्टान्त कसको बारेमा हो? मैले प्रेम गरेको उनको दाखबारीको विषयमा एउटा गीत गाउनेछु, एउटा अत्यन्त मलिलो डाँडामा मेरा प्रियको एउटा दाखबारी थियो, तिनले त्यो खने र त्यसका ढुङ्गाहरू टिपेर फ्याँके र त्यसमा तिनले सबैभन्दा असल दाख रोपे, त्यसको माझमा तिनले एउटा मचान बनाए र त्यहाँ तिनले एउटा कोल पनि खोपे, तब असल दाख फल्छ कि भनेर तिनले आशा गर्न लागे, तर त्यसमा खराब दाख पो फल्यो। अब हे इस्रायलका बासिन्दाहरू र युदाका मानिसहरू, म र मेरो दाखबारीको बिचमा इन्साफ गरिदेऊ, मेरो दाखबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला जो अरू वर्ता मैले गर्नुपर्ने थियो, असल दाग पो फल्छ कि भनेर आशा गरेको त किन त्यसले खराब दाग मात्र फलायो, अब म मेरो दाखबारीलाई के गर्नेछु, सो तिमीहरूलाई भन्नेछु, म त्यसको बार उखेलिदिनेछु र त्यो नष्ट हुनेछ, म त्यसको पर्खाल भत्काइदिनेछु र त्यो कुल्चिमिची गरिनेछ, त्यसलाई म उजाड भूमि पारिदिनेछु, त्यो न त छिमलिनेछ न गोडिनेछ, तर त्यसमा सिउँडी र काँडाहरू उम्रिनेछन् र त्यसमा पानी नपरोस् भनेर बादललाई पनि म आज्ञा गर्नेछु। सर्वशक्तिमान परमप्रभुको दाखबारी इसरायलको घरना हो र यहुदाका मानिसहरू उहाँको आनन्दको बगैँचा हो, उहाँको न्यायको उहाँले न्यायको आशा गर्नुभयो तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो तर सङ्कष्टको रुवावासी पो सुनियो। यो दाखबारीको कथा, यो दृष्टान्त इसरायलको बारेमा हो, इसरायलको बारेमा पहिले यो कुरा बुझौँ कि दाखबारी इसरायल हो, इसरायलको घरना हो र यो दाखबारीको मालिक परमेश्वर आफै हुनुहुन्छ। यो दाखबारीको मोहीहरू, भाँडामा काम गर्ने मानिसहरू, ठेकेदारहरू चाहिँ यहुदी अगुवाहरू, यो दाखबारीको परमेश्वरको त्यो मालिकको अंश हिस्सा लिन जाने, उठाउन जाने सेवकहरू, अगमवक्ताहरू, र दाखबारीको मालिकको एउटै पुत्र, प्रिय पुत्र येशु ख्रिस्ट हुनुहुन्छ। यति ध्यानमा राखेर हामी यो दृष्टान्तलाई हेर्छौँ। योभन्दा अगाडि 27 पदमा के भएको थियो, येशुको अधिकारमाथि प्रश्न उठाएको थियो, कुन अधिकारद्वारा तिमी यो सब गर्थ्यौ, यो गर्ने अधिकार तिमीलाई कसले दियो? त्यो प्रश्नको उत्तर हो वास्तवमा यो दृष्टान्त, त्यो प्रश्नको उत्तर हो कुन अधिकारद्वारा गर्दछु। छर्लङ्ग देखिरहेको छ कि उहाँलाई त्यो पुत्रत्वको अधिकार छ, उहाँसँग उहाँ परमेश्वरबाट हुनुहुन्छ भन्ने कुरा देखिरहेको थियो। परमेश्वरबाट आउनुभएको परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ प्रिय पुत्र हुनुहुन्छ र त्यो अधिकारद्वारा उहाँले गर्नुहुन्छ, उहाँ उत्तराधिकारी हुनुहुन्छ, उहाँ हकवाला हुनुहुन्छ। तर यसुले कुन अधिकारद्वारा म गर्दछु भन्दा पनि यसमा तिनीहरूले यसुको अधिकारलाई लिएर के गर्छन् भन्ने कुरा देखाउनु हुँदैछ। उहाँको अधिकारको इन्कारको बारेमा यहाँनिर कुरा भइरहेको छ र यहाँ एउटा नमुनाबाट सुरु गरौँ, इन्कारको नमुनाबाट, प्याटर्न अफ रिजेक्सन, इन्कारको नमुनाबाट एकदेखि पाँच पदसम्म हेर्नुहोस् न तपाईँले। यसुलाई इन्कार गर्नुभन्दा पहिले एकजना मानिसले दाखभरी लगाएर त्यसको वरिपरि बार लगाए, दाखभरीलाई अरू पशु प्राणीहरूले नष्ट नगरोस् नखाओस् भनेर हामी हाम्रो खेतबारीमा बार लगाउँछौँ, त्यसरी नै बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने, दाग पेल्नको निम्ति त्यसको रस निकाल्नको निम्ति कोल खनिन्थ्यो। अहिलेको जस्तो हामी मेसिनमा लगेर हामी अङ्गुर अथवा धान मकै कुटाए जस्तो देखेर त्यो मेसिन त्यो थिएन, त्यो सुविधा थिएन, उनीहरूले खाल्डो खन्नु पर्थ्यो, खाल्डोमा तिनीहरूले सबै राख्नु पर्थ्यो अनि कुच्नु, उनीहरूले कुल्चेर रस निकाल्नु पर्ने हुन्थ्यो। हाम्रो पहाडमा कसरी त्यो गर्ने हामी गर्दछौँ, त्यही भएर यहाँ कोल बनाएको छ, खाल्डो खनेको छ कोलको निम्ति, अनि एउटा मचान बनाइएको छ, मचान एउटा ठुलो मचान हुन्छ, तपाईँले पहाडमा तपाईँ जन्मिनु भएको छ तपाईँलाई थाहा छ, जसबाट चाहिँ हामी पर पर को आउँदैछन्, ककले दाखभरिमा एट्याक गर्छ, आक्रमण गर्छ, पशु अथवा शत्रु सबै देख्न सक्छौँ त्यहाँबाट, त्यो पनि बनाएको छ। त्यसले चाहिँ काम गर्नेहरूलाई विश्राम गर्नको निम्ति सहायता गर्छ, छायाको पनि काम गर्छ त्यसले, ओके, शीतलता ताप्नको निम्ति, विश्राम गर्नको निम्ति त्यो मचानको मुनि जान सकिन्छ, रेडी छ। अनि एउटा मचान बनाएर तिनले दाखभरि मोहीहरूलाई कमाउन दिए, मोहीहरू, मोही भन्ने शब्द बुझ्नुहुन्छ, कतिचोटि जग्गा किन्न जाँदाखेरि मोही लागेको छ अरे शब्द, मोही हक छ अरे भनेर तपाईँले सुन्नुहुन्छ। यो भनेको चाहिँ कुनै मानिसले आफ्नो जग्गा कुनै मानिसलाई काम गर्न गरी खाओस् भनेर दिएको हुन्छ र त्यस बापत उसले केही हिस्सा पाउने आश गरेको हुन्छ, त्यही कुरा भइरहेको छ। र कुनै यदि मानिसले कसैको जग्गा धेरैसम्म धेरै धेरै वर्षसम्म काम गरिसकेको छ भने अब त्यो मालिकले जग्गा बेच्नु खोज्दाखेरि पनि त्यो मोहीलाई उसले चित्त बुझाउनु पर्ने हुन्छ, होइन भने त्यो जग्गा बेच्नलाई गाह्रो हुन्छ, उसको हक लाग्छ, त्यहाँ त झमेला हुन्छ, त्यहाँनिर धेरै इस्युहरू हुन्छ, त्यहाँनिर सो मुहीहरूलाई कमाउनु दिएको छ र आफू चाहिँ परदेश लागेको छ। फसलको समयमा तिनले ती मुहीबाट केही फल लिन एकजना नोकरलाई पठाए उठाउनको निम्ति, तर तिनीहरूले त्यसलाई पक्रेर पिटेर रित्तै हात पठाए, अचम्म, यो नहुनुपर्ने हो तर भइरहेको छ। फेरि तिनले तिनीहरूका अर्को नोकरलाई पठाए तर तिनीहरूले त्यसको टाउकोमा हिर्काएर त्यसको बेइज्जत गरे, दोस्रो प्रयास पनि बिफोर। फेरि तिनले तिनीहरू कहाँ अर्को अझै अर्कोलाई पठाए तर त्यसलाई तिनीहरूले मारे र अरू धेरैलाई पनि पठाए तर तिनीहरूले कसैलाई पिटे र कसैलाई मारे। हामीले भन्दछौँ यो दाखबारी इस्रायलको बारेमा, यसको मालिक परमेश्वर आफै हुनुहुन्छ, इस्रायलको घरनालाई परमेश्वरले अगमवक्ताहरू दिनुभएको थियो, हामीलाई थाहा छ, सेवकहरू परमेश्वरले एक पछि अर्को सेवक पठाउनु भएको हामी कुरा नगराउन पाउँदछौँ, एक पछि अर्को सेवक पठाउनु भएको तर अगमवक्ताहरूलाई मानिसहरूले तिरस्कार गरेको हामी पाउँदछौँ। सेवक भनेर चाहिँ अगमवक्तालाई जनाउँदछ पुरानो करारमा, तपाईँले जब यर्मियाको पुस्तक 7:25 हेर्नुहुन्छ, आमोसको पुस्तकलाई हेर्नुहुन्छ, जकरियाको पुस्तकलाई हेर्नुहुन्छ, यी सबैमा हामी देख्दछौँ कि परमेश्वरको अगमवक्ताहरूलाई सेवक भन्ने गरिन्छ र परमेश्वरले सेवकहरू पठाउनु भयो, अगमवक्ताहरू पठाउनु भयो, इस्रायलहरूलाई घरि नघरि चुनौती दिनलाई, चेतावनी दिनको निम्ति, उनीहरूलाई परमेश्वरबाट उनीहरू वचन लिएर गए। तर फेरि हामी के पाउँदछौँ कि मानिसहरूले उनीहरूलाई इन्कार गरेको, तिरस्कार गरेको, कसैलाई पिटेको, कसैलाई मारेको हामी पाउँदछौँ। उदाहरणस्वरूप तपाईँ जब हिब्रू 11:35-37 हेर्नुहुन्छ, त्यहाँ राम्रोसँग सारांशित गरेको छ, स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित पाए, अरूहरूले मृत्युपछि अझ उत्तम जीवन प्राप्त गर्नलाई छुटकारा इन्कार गरेर बरु शास्ति भोगे, अरूहरूले गिल्ला, कोराबाजी, बन्धन र कैद पनि भोग्नु पर्यो. तिनीहरूलाई ढुङ्गाले हाने, ढुङ्गाले हानेर मर्नेमा यर्मिया र जकरिया थिए. तिनीहरू करौतीले चिरिए, आराले दुई फ्याँक पार्यो, त्यो यसैया थियो. तिनीहरू तरवारले मारिए, भेडा र बाख्राका छालो लगाएर कङ्गाल भई क्लेश र दुःख पाएर तिनीहरू यताउति डुलिरहे. एकपछि अर्को अगमवक्तालाई उनीहरूले पिटेको मारेको हामी पाउँदछौँ, तिरस्कार गरेको. अगमवक्तालाई इन्कार गर्नु परमेश्वर इन्कार गर्नु थियो, किनकि अगमवक्ताले परमेश्वरको वचन लिएर बोल्दथे, बुझ्नुहुँदैछ? परमेश्वरको स्पोक्सम्यानहरू थिए, उनीहरूले परमेश्वरको पक्षमा बोल्दथे. परमेश्वरको पक्षमा बोल्ने मानिसहरूलाई उनीहरूले छाडेनन् भने परमप्रभुको नाउँमा आउनेलाई के गर्छन् होला मानिसहरूले? किनकि हामीले यो आइतबारको दिन त्यही देखेको थियौँ, होसाना धन्य उहाँ जो परमप्रभुको नाउँमा आउनुहुन्छ. यीशु जो परमप्रभुको नाउँमा आउँछ, उहाँ केवल परमप्रभुको नाउँमा बोल्नु मात्र हुन्न. अगमवक्ताहरू एकपछि अर्को पठाउनु भयो, पश्चाताप गर्छन् कि उनीहरू आफ्नो कुकर्मबाट, विद्रोहीको आचरणको जीवनबाट उनीहरू फर्किन्छ कि भनेर परमेश्वरले घरि नघरि अगमवक्ताहरू पठाउनु भयो. तर एकपछि अर्को अगमवक्ताले उनीहरूले मारे, खत्तम खत्तम उनीहरू नष्ट पारे, इन्कार गरे. परमेश्वरको अगमवक्ताहरूलाई उनीहरूले ठाडै तिरस्कार गरे भने अब परमप्रभुको नाउँमा आउने लाई उहाँले के गर्छन्? इन्कारको पराकाष्ठ तपाईँले यहाँनिर पद छमा देख्नुहुन्छ. त्यसपछि अगमवक्ताहरू सिद्धियो, तिनको अब एकजना थियो, तिनका प्रिय पुत्र, तिनीहरूले मेरा छोरालाई त आदर गर्लान् कि भनेर सबैभन्दा पछि तिनीहरूले उनीहरूलाई तिनीहरू कहाँ पठाए? परमेश्वरले आफ्नै पुत्रलाई पठाउनु भयो, येशु ख्रिस्टलाई पठाउनु भयो, प्रिय पुत्र, अगापेथोस सन, प्रिय पुत्र, बिलभेड. बप्तिस्मामा त्यही देखेको छ, यिनी मेरा प्रिय पुत्र हुन्, परमेश्वरको प्रिय पुत्र, परमेश्वरले प्रेम गर्नुभएको उहाँको पुत्र. सो येशु परमेश्वरको प्रतिनिधित्व गर्दै आउनुभयो, आफ्नो पिताको प्रतिनिधित्व गर्दै, पिताको अधिकारको साथमा आउनुभयो. तब के भयो? सात पदमा हेर्नुहोस् न, तर ती मोहीहरूले आपस भने यो त उत्तराधिकारी हो, एयर उत्तराधिकारी हो, आऊ हामी यसलाई मारौँ र हक हाम्रै हुनेछ. सायद मानिसहरूले सोचेका छन्, सोचे होलान् कि मालिक आउन ढिलो भयो, त्यही भएर उहाँले एकपछि अर्को सेवक पठाइराख्नु भएको छ. सायद मालिक मरे होलान्, अब अन्तत सायद मालिक मरे होलान्, अब अन्तिम हकवाला भनेको येशु अथवा यो पुत्र, यो खण्डमा दृष्टान्तमा अन्तिम हकवाला उसलाई पन्छाइयो भने त अब सबै अधिकार हाम्रो, हामी स्वतन्त्र भयौँ, हामीले अब यो दाखबारीमाथि जे गर्न चाहन्छौँ त्यही गर्न सक्छौँ, हामीले कसैलाई यसको हिस्सा बुझाउनु पर्दैन, हामी कसैको अन्डरमा रहन पर्दैन. आदम र हब्बाको आचरण जस्तै यी मानिसहरू पनि आचरण देखिरहेको छौँ. आदम र हब्बाले के गरेको थिए? उनीहरूले एउटा फल खाने चाह गरे, किन? किनकि उनीहरू परमेश्वर जस्तै बन्न चाहन्थे. किन परमेश्वर जस्तै बन्न चाहन्थे? किनकि उनीहरू परमेश्वरको अधिकारको शासन पनि उनीहरू रहन चाहँदैन थिए, उनीहरू परमेश्वर जस्तै बन्न चाहन्थे, स्वतन्त्र हुन चाहन्थे परमेश्वरलाई आफ्नो जीवनमा, परमेश्वरलाई उनीहरूले हटाउन चाहन्थे, उहाँको अधिकार त्यो शासनलाई उनीहरूले पन्छाउन चाहन्थे, परमेश्वरलाई उनीहरूले प्रतिस्थापन गर्न चाहन्थे, आफै उनीहरू ईश्वर बन्न चाहन्थे, हामी पनि परमेश्वर जस्तै हुनेछौँ. किनकि सर्पले त्यही प्रतिज्ञा गरेको थियो, तिमीहरू जुन दिन खान्छौ त्यति मर्दैनौ, तर तिमीहरू को जस्तै हुन्छौ? परमेश्वर जस्तै हुन्छौ. त्यो समयदेखि आजसम्म पनि त्यही छ संसार, होइन कि संसार परमेश्वरको अधिकार मुक्त हुनु खोज्छ, परमेश्वरबाट स्वतन्त्र हुनु खोज्छ. त्यो परमेश्वरलाई मान्छेले इन्कार गर्छ विभिन्न तरिकाले, परमेश्वर छैन भन्ने कोही नास्तिक समूहहरू छन्, कसैले भन्छ साइन्स नै ईश्वर, विज्ञान नै ईश्वर. हामीले यो संसार बुझ्नलाई, यो ब्रह्माण्डलाई जान्नको लागि हामीले परमेश्वर खोजिरहनु पर्दैन, हामीले अध्ययन गरे पुग्छ, अवलोकन गरे पुग्छ, एक्सपेरिमेन्ट गरे पुग्छ, जाँचेर हेरे पुग्छ. हामी मानिसले परमेश्वर भने मानवता बाँध पनि आइसकेको छ, मानिसहरू परमेश्वरलाई पन्छाउन खोज्छन्, म जे गर्न चाहन्छु म गर्छु, मेरो शरीर हो, मेरो पेटमा भएको बच्चा म मार्न चाहन्छु, मसँग स्वतन्त्रता छ, परमेश्वरले मेरो जीवनमा बोल्ने अधिकार छैन. मान्छे हेर्नुहोस् हरेक क्षेत्रमा मान्छे आफै मालिक, आफै ईश्वर, आफै परमेश्वर भएर चिउन चाहन्छन्. आदमको पालादेखि यो प्रयास जारी छ, तर आदम र हब्बालाई हेरौँ के तिनीहरू उनीहरूको मिसनमा सफल भए कि तिनीहरू परमेश्वर जस्तै बने? के भयो त्यसको परिणाम? के भयो परमेश्वरको अधिकारको विरुद्धमा उनीहरू उठ्दाखेरि त्यसको परिणाम के भयो? उनीहरूले न्यायको सामना गर्नु पर्यो। यी मोहीहरू मालिकको उत्तराधिकारको विरुद्धमा उठेका छन्। उत्तराधिकारी उनीहरूले के गर्छन्? अब उनीहरूलाई पक्रिरहन्छन्, मार्छन्, दाखफरीदेखि बाहिर फ्यालिदिन्छन्। तब मालिकले के गर्नुहुन्छ? कि उनीहरू सफल हुन्छन्, कि उनीहरू भकवाला भयो, किनकि उनीहरूले उत्तराधिकारलाई मारे, भकवाला उनीहरूले पन्चाए कि अब यो दाखभरी उनीहरूको भए त, कि उनीहरू स्वतन्त्र भए, कि अब अधिकार उनीहरूको हातमा छ। परिणाम हेर्नुहोस् न पद्नौमा, तब दाखबारीका मालिकले के गर्नेछन्? तिनी आउनेछन् र ती मोहीहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन्। दाखबारीको मालिकले के गर्नुहुन्छ? न्याय गर्नुहुन्छ र उनीहरूको इन्कारको परिणाम तपाईँ देख्नुहुँदैछ, त्यो हो न्याय। न्यायमा दुईवटा कुरा, मोहीहरूको नाश र दाखबारी अब अरूहरूलाई हस्तान्तरण गरिन्छ, उनीहरूबाट लिएर अब अरू कसैलाई दिइँदैछ। दाखबारीको न्याय गर्नुहुन्न, उहाँले दाखबारीलाई नाश गर्नुहुन्न, तर मोहीहरूलाई, मोहीहरू जसले इस्रायलका यो सन्दर्भ हेर्नु भने धर्मगुरुहरूलाई, यो सन्दर्भ हेर्नु भने शास्त्रीहरूलाई, पुजारीहरूलाई जनाउँदछन्, जसले परमेश्वरको दाखबारीलाई लुट्ने प्रयास गरेका छन्, जफत गर्ने प्रयास गरेका छन्, यी मानिसहरूमाथिको येशूको न्यायको बारेमा हामी देखिरहेका छौँ। सो यी मानिसहरू येशूको अधिकारमाथि प्रश्न गर्छन्। येशूको अधिकार परमेश्वरबाटको थियो, उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो, तर यी मानिसहरूले येशूको अधिकार इन्कार गरिरहेका छन्। तर परमेश्वरले त्यसको न्याय गर्नुहुन्छ, उनीहरूलाई नष्ट पार्नुहुन्छ र दाखबारी अरूलाई दिनुहुन्छ। मत्ती 21 तपाईँले हेर्नुभयो भने त्यहाँ हामी पाउँदछौँ कि परमेश्वरको राज्य अब अन्य जातिहरूलाई दिनेछ, अन्य जातिहरूलाई। अब यो यहुदीहरूमा सीमित हुने छैन, यो इस्रायली जातिमा सीमित हुने छैन, परमेश्वरको राज्य अब अन्य जातिहरूले पाउनेछन् जसले फल फलाउनेछ भनेर मत्ती 21 अध्यायले भन्दछ। योभन्दा अगाडि के भयो तपाईँलाई थाहा छ, मन्दिरमा फल थिएन, जसरी अन्जिरको रुखमा फल थिएन, फलको आशा गर्नुभएको थियो येशूले, मन्दिरमा फल थिएन, येशूले न्याय गर्नुभयो, मानिसले प्रश्न गरे तिमी कुन अधिकार द्वारा गर्छौ, येशूको अधिकार, परमेश्वरको अधिकार, उहाँ परमेश्वरबाट हुनुहुन्छ, उहाँ त्यो उत्तराधिकारी हुनुहुन्छ, उहाँ त्यो हकवाला हुनुहुन्छ, उहाँ नै सर्वोच्च त्यो अख्तियार हुनुहुन्छ, तर मानिसहरूले उहाँलाई इन्कार गरे। परमेश्वरले के गर्नुहुन्छ? अब परमेश्वरले उहाँको राज्य अरू जातिहरूलाई दिनुहुन्छ, जहाँ उहाँले फलको आशा गर्नुहुन्छ, जहाँ मानिसहरूले फल फलाउँछन्। सो मोहीहरूले हक पाउने आशाले उत्तराधिकारलाई मारेका थिए। हामीलाई लाग्थ्यो कि दाखबारी अब तिनीहरूको भयो, येशूको क्रुसको मृत्यु पराजय जस्तो देखिन्थ्यो, कथा खत्तम भयो जस्तो लागेको थियो, तर छैन कि परमेश्वरले उहाँको राज्य अरूलाई दिनुहुन्छ। त यो कसरी सम्भव भयो? यो त आश्चर्यमय भयो, यो त अचम्मको कुरा भयो। अनि हामीलाई 10 पदले भन्दछ कि यो त परमेश्वरको काम हो, यो त परमेश्वरको काम हो। पद 10 र 11, कि तिमीहरू धर्मशास्त्रको यो वचन पढेका छैनौ, जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा बन्यो, यो परमप्रभुबाट भएको अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ। सो इन्कार गरिएको त्यो पुत्र, त्यो हकवाला, त्यो उत्तराधिकारी मानिस नै त्यो ढुङ्गा हुनुहुन्छ जसलाई मानिसहरूले रिजेक्ट गरे, मानिसहरूले इन्कार गरे। अनि त्यो इन्कार गरिएको, रद्द गरिएको ढुङ्गा नै र भवनको एउटा शिर ढुङ्गा बन्न पुग्नुभयो। हामीलाई भवन निर्माण सम्बन्धी थोरै हामीलाई ज्ञानको आवश्यक छ यहाँनिर, विशेष गरी सोलोमनको मन्दिरको कुरा गर्दाखेरि म यो कुरा राम्रोसँग बुझ्दिनँ, तर पनि मेरो बुझाइअनुसार जब पुरानो समयमा घरहरू बनाइन्थ्यो, भवनहरू बनाइन्थ्यो, बनाउँदै गएपछि अन्तिम बनाउँदै गएपछि त्यो मिल्दै गरेको ढुङ्गा एकमाथि अर्को थप्दै लगिन्थ्यो, बनाउँदै लगिन्थ्यो, त्यो निर्माण हुँदै जान्थ्यो र कति नमिल्ने ढुङ्गालाई पन्साइन्थ्यो, रद्द गरिन्थ्यो, जति मिल्छ जति त्यहाँ लाग्छ त्यो साइज अनुसार उनीहरूले लाउँदै जान्थे, तर अन्तमा एउटा ढुङ्गाको आवश्यक पर्छ, जुन ढुङ्गाले चाहिँ त्यो सम्पूर्ण संरचनालाई चाहिँ अडाउँछ, सम्पूर्ण भवनलाई अडाउँछ, त्यसलाई चाहिँ भन्छ कर्ण स्टोन, कुनै ढुङ्गो, शिर ढुङ्गो। त्यो ढुङ्गो चाहिँ उनीहरूले पहिले त्यो बनाउँदै जाँदाखेरि रद्द गरेर फ्यालेको ढुङ्गा नै ठ्याक्कै त्यहाँनिर काम लाग्छ। अनि त्यही ढुङ्गा चाहिँ को बन्नुभयो? येशू बन्नुभयो, जसले चाहिँ सारा संरचनालाई उहाँले अडाउनुहुन्छ।
यसुको क्रुसमा तपाईँले विचार गर्नुहोस्, उहाँलाई इन्कार गर्यो मानिसहरूले, यसुको जीवन कालभरि मानिसले इन्कार गरे, उहाँको अधिकारमाथि प्रश्न उठाए, उहाँ परमेश्वरबाट हुनुहुन्थ्यो, मानिसहरूले सिधै तिरस्कार गरे, क्रुससम्म पनि उहाँ इन्कार गरिनुभयो, तर तेस्रो दिनमा उहाँ फेरि मृत्युबाट जीवित भई उठ्नुभयो, उहाँ शिर ढुङ्गा बन्नुभयो, उहाँ रद्द गरिएको थियो, मानिसहरूबाट इन्कार गरेको थियो, फालिएको थियो, तर उहाँ नै त्यो शिर ढुङ्गा बन्नुभयो। यसको मतलब यो सबै हुनुको पछाडि, यो ढुङ्गा रद्द हुनुको पछाडि, यी मानिसहरूको तिरस्कारको पछाडि, इन्कारको पछाडि परमेश्वरकै हात छ, उहाँकै योजना छ। अघि हामीले चेसको कुरा गर्दै थियौँ, मैले षड्यन्त्र गरेँ जस्तो लाग्छ, तर ममाथि अरू षड्यन्त्र भइरहेको थियो, त्यसरी नै यी मानिसहरूको षड्यन्त्रमाथि परमेश्वरको षड्यन्त्र। भजन सङ्ग्रह दुईले त्यही भन्छ होइन, मानिसहरू उहाँको चुनिएको जनको विरुद्धमा किन षड्यन्त्र रच्छन्? स्वर्गमा बस्नेहरू हाँस्नुहुन्छ, स्वर्गमा बस्नुहुने हाँस्नुहुन्छ, उहाँ उपहास गर्नुहुन्छ, गिल्ला गर्नुहुन्छ। यसको मतलब यी मानिसहरूको षड्यन्त्र, उनीहरूको विद्रोहको पछाडि परमेश्वरको योजना थियो। तपाईँले बुझ, जसरी योसेफको जीवनमा परमेश्वरको योजना थियो, योसेफलाई दाजुभाइहरूले के गरे, इन्कार गरे, बेचे, तर परमेश्वर हुनुहुन्थ्यो जसले योसेफलाई मिश्र देशमा पुर्याउनु भयो, आफ्नो जातिलाई बचाउनु भयो। येशु जो रद्द गरिएका थिए, मानिसहरूबाट इन्कार गरिएका थिए, तर यो इन्कार गरिनुको पछाडि, सबै विद्रोहको पछाडि, सबै षड्यन्त्रको पछाडि परमेश्वरको योजना थियो। स्वर्गको योजना पृथ्वीमा पुरा हुँदैछ यी मानिसहरूको इन्कारद्वारा। येशु आउनुभयो है, इन्कार गरिनलाई हो, यहाँ छक्क हुनुपर्ने कुरा केही पनि छैन, येशु छक्क परिरहनु भएको छैन, उहाँ आउनुभएकै त्यसको लागि हो, मानिसहरूले उहाँलाई इन्कार गर्नुपर्ने थियो। मर्कुस 8:31 त्यही भन्दछ होइन, मानिसको पुत्रले धेरै दुःख भोग्नु र धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट इन्कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भए उठ्न आवश्यक छ। यसको मतलब येशूको क्रुसको मृत्यु उहाँले पन्साउनु नसक्नु भएको कारण घटेको दुःखद घटना थिएन, यो त ईश्वरीय योजना मुताबिक थियो, तर यो रहस्य थियो। मानिसले इन्कार गरिरहेको थिए, येशूमाथि विजय प्राप्त गरिरहेको थियो, अब हक हाम्रो भयो, स्वतन्त्र भयौँ हामी भनेर सोचिरहेको थियो, तर त्यसद्वारै परमेश्वरले येशूलाई सबैको शिर बनाउनु हुँदै थियो, उहाँले आफ्नो लक्ष्य पुरा गर्नु हुँदै थियो परमेश्वरले। अघि हामी भजनमा त्यही भएर गाइरहेको थियौँ, येशू नै परमेश्वरको त्यो रहस्य हुनुहुन्छ, त्यो रहस्य ख्रिस्टमै उहाँले पुरा गर्नुभयो, ख्रिस्टले सबैको शिर बन्नुभयो र उहाँले त्यो आफ्नो लक्ष्य पुरा गर्नुभयो। यसको मतलब धर्मगुरुहरूको षड्यन्त्र, पन्तियस पिलातससँगको तिनीहरूको मिलोमतो, यी सबै परमेश्वरका निश्चित योजना र पूर्व ज्ञान अनुसार भएको थियो। प्रेरित 4:28 हामीले त्यही भन्दछ। बुझ्नुपर्ने कुरा यही हो कि येशू त्यो रिजेक्ट गरिएको, इन्कार गरिएको त्यो कुनै ढुङ्गो, त्यो शिर ढुङ्गो हुनुहुन्छ। सो उहाँले निर्माण गर्नुभएको राज्यभित्र छौँ हामी त्यो राज्यको हामी भागीदार भएका छौँ। यो चर्चको शिर ढुङ्गा पनि येशू हुनुहुन्छ। यदि तपाईँ यस चर्चको अथवा ख्रिस्टको चर्चको मध्येको हुनुहुन्न भने तपाईँ पनि बन्न सक्नुहुन्छ, यदि तपाईँले आफ्नो पाप प्रस्ताव गर्नुभयो भने र ख्रिस्टमा विश्वास गर्नुभयो भने, यदि तपाईँ येशूलाई स्वीकार गर्न चाहनुहुन्न भने तपाईँले गर्ने भनेको इन्कार हो। तपाईँ मध्य स्थानमा हुनुहुन्न, तटस्थ स्थानमा तपाईँ बस्न सक्नुहुन्न, देयर इज नो न्युट्रल ग्राउन्ड, कि त तपाईँले येशूलाई स्वीकार गर्नुहुन्छ कि त इन्कार गर्नुहुन्छ। अनि यी धर्मगुरुहरूले, यी शास्त्रीहरूले, पुजारीहरूले येशूलाई इन्कार गर्न नै रोजेका छन्। पद 12 हेर्नुहोस् न, त्यसपछि तिनीहरूले उहाँलाई पक्रन खोजे, किनकि यो दृष्टान्त उहाँले तिनीहरूकै विरुद्धमा भन्नुभएको हो भने तिनीहरूले बुझे, तर तिनीहरू भिडसँग डराएको कारणले उहाँलाई छोडेर गइहाले। सो यो दृष्टान्त उनीहरूको विरुद्धमा थियो। येशूले इन्कार गर्ने को थिए? यी मानिसहरू थिए। येशूको अधिकारमाथि प्रश्न मात्र गरेन उनीहरूले, तर येशूको अधिकारलाई लिएर उनीहरूले इन्कार पनि गरे। पाठ के सिक्छौँ हामी यहाँबाट, यस खण्डबाट? आज जसै हामी घर जान्छौँ, म तपाईँहरू 3 कुरा लिएर जानु छ भन्छ, 3 कुराहरू। पहिलो कुरा, यो दाखभरिको मालिकलाई विचार गर्नुहोस्। यो मालिकले परमेश्वरलाई प्रतिनिधित्व गर्दछ। परमेश्वर कस्तो परमेश्वर हुनुहुन्छ? उहाँ धैर्यवान परमेश्वर हुनुहुन्छ। यो मालिक धैर्यवान हुनुहुन्छ, किन? किनकि उहाँले एकपछि अर्को अगमवक्तालाई पठाउनु भयो, एकपछि अर्को सेवकलाई पठाउनु, किन? ताकि ती मानिसहरूले उहाँको हिस्सा दिउन् भनेर, ती मानिसहरूले फर्किउन् भनेर पश्चाताप गरून् भनेर उहाँले एकपछि अर्को गमुक्ता पठाउनु भयो. उहाँ कमजोर भएको कारणले गर्दाखेरि होइन, तर उहाँ दयालु हुनुभएको कारणले गर्दाखेरि, उहाँ अनुग्रही हुनुभएको कारणले गर्दाखेरि, उहाँ धैर्यवान हुनुभएको कारणले गर्दाखेरि उहाँले पठाउनु भयो. त्यस जाँदा तपाईँले परमेश्वरको अधिकारलाई तपाईँको जीवनमा तपाईँले तिरस्कार गर्नु भएको छ, आफ्नो मन पनि जिराख्नु भएको छ, र पनि तपाईँ उम्किरहे जस्तो लाग्छ, ठिकै गरे जस्तो लाग्छ, मैले जितिरहे जस्तो लाग्छ. तर यो नसोच्नुहोस् कि परमेश्वरले यी सबै कुराहरूलाई तपाईँको जीवनलाई हेरेर उहाँ नजरअन्दाज लगाइराख्नु भएको छैन. उहाँ तपाईँप्रति धैर्यवान हुनुहुन्छ. त्यही भएर तपाईँले पाप गर्दा उहाँलाई किन नष्ट गर्नु भएन, किनकि उहाँ धैर्यवान हुनुहुन्छ कि तपाईँ फर्किनुहुन्छ भनेर. तपाईँ पाप गर्नुहुन्छ, कोही भाइले आएर तपाईँलाई सम्झाउँछ, मान्दैन, फेरि अर्को भाइले आएर सम्झाउँछ, चर्चले प्रार्थना गर्छ, चर्च आउनुहोस्, चर्च किन आउनुहुन्न, सम्झाइरहेको छ, एकपछि अर्को मानिसले सम्झाइरहेको छ. किन? परमेश्वर धैर्य भइराख्नु भएको छ तपाईँप्रति. म किन धैर्य हुनुहुन्छ? उहाँको आश के हो? दोस्रो पत्रुस 3:9 भन्दछ, आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्न, उहाँ कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुन्छ. तपाईँ पश्चाताप गर्नुहोस्, परमेश्वरतर्फ फर्किनुहोस् भन्ने उहाँ चाहनुहुन्छ. त्यही भएर तपाईँप्रति परमेश्वर धैर्यवान हुन्छ. त्यही भएर तपाईँलाई प्रचारक पछि अर्को प्रचारक दिनुभएको छ. परमेश्वरले तपाईँलाई एक चर्च पछि अर्को चर्च दिनुभएको छ. आफ्नो जीवनलाई विचार गर्नुहोस् कि तपाईँले कतै तपाईँले तपाईँको जीवनमा यीशुलाई इन्कार त गरिरहनु भएको छैन, कि यीशुको अधिकार मुक्त त तपाईँले जीवन जिउने कोसिस गर्नु भएको छैन, कि तपाईँले आफ्नो जीवन आफ्नो तरिकाले जिउनु भएको छ कि यीशुको तरिकाले. परमेश्वरको धैर्यता सदैव टिक्नेवाला छैन प्रिय मित्रहरू. त्यही भएर परमेश्वर जबसम्म उहाँ धैर्य हुनुहुन्छ तबसम्म समय छँदै तपाईँहरू ख्रिस्टमा फर्किनुहोस् भने म तपाईँलाई आग्रह गर्दछु. दोस्रो कुरो, तपाईँ घर जाँदा लिएर जानुहोस्, दोस्रो कुरो, ख्रिस्ट त्यो विजय हकवाल हुन्छ जसले मृत्युमाथि पापमाथि उहाँले विजय गरिसक्नु भएको छ. यो कथामा उहाँ आउनुभयो, मानिसले मारे, तिरस्कार गरे, दाखबारीको बाहिर फ्याँकिदिए, यीशुलाई मानिसले मारे, क्रुसमा ठोके, तर त्यही यीशु तेस्रो दिनपछि पुनर्जीवित भयो, उठ्नुभयो, विजय प्राप्त गरी उठ्नुभयो मृत्युमाथि पापमाथि. त्यही रद्द गरेको ढुङ्गा कुनै ढुङ्गा शिर ढुङ्गा बन्न पुग्नुभयो. सो विजय यीशुको, प्रिय मित्रहरू. र तपाईँको जीवनमा के परिस्थिति भएर तपाईँ गइरहनु भएको छ? तपाईँलाई के को चिन्ता लाग्छ? भविष्यको चिन्ता, भोलि मेरो के हुन्छ? सायद तपाईँ आफ्नो व्यक्तिगत जीवनमा लिएर एउटा पापसँग तपाईँ सङ्घर्ष गरिरहनु भएको छ, त्यसमाथि विजय हुन सकिरहनु भएको छैन. यो तपाईँको निम्ति आशा हो, यो सबैको निम्ति बल हुनुपर्छ कि यीशुले विजय हासिल गरिसक्नु भएको छ, यीशुले विजय हासिल गरिसक्नु भएको छ. यो तपाईँको निम्ति सबै परीक्षाको सामना गर्ने, सबै कष्ट को सामना गर्ने आशा हो कि यीशु विजयी हुनुहुन्छ. उहाँ रद्द गरेको ढुङ्गा एउटा कुनामा कतै ओझेलमा परिरहेको त्यो ढुङ्गा हुनुहुन्न, उहाँ शिव ढुङ्गा हुनुहुन्छ जसले सारा संरचनालाई, सारा भवनलाई, यसको मतलब सारा चर्चलाई, सारा ब्रह्माण्डलाई उहाँले आफ्नो नियन्त्रणमा राख्नुहुन्छ. त्यो यीशु हामीसँग हुनुहुन्छ. तपाईँलाई के कुरालाई फिक्री दिन्छ? तपाईँ के परिस्थिति भएर गइरहनु भएको छ? यीशुलाई हेर्नुहोस्, उत्साहित हुनुहोस्. हाम्रो यीशु त्यो कुनै ढुङ्गो, त्यो शिर ढुङ्गो हुनुहुन्छ. र तेस्रो कुरो, जस्तै तपाईँ घर जानुहुन्छ तेस्रो कुरो लिएर जानुहोस्, न्याय आउँदैछ. यो कुरा ध्यानमा लिएर जानुहोस्, तपाईँ न्याय आउँदैछ. तपाईँले देख्नुभयो मानिसहरूले इन्कार गरे यीशुलाई, एकपछि अर्को प्रचारकलाई, सेवकलाई, अगमवक्ताले इन्कार गरे, र तिनीहरूको त्यो इन्कार सधैँभरि टिकेन. परमेश्वरले अन्तदेखि गर्नुभयो, न्याय गर्नुभयो. सायद तपाईँको जीवनमा तपाईँले यीशुलाई इन्कार गर्नु भएको छ, अथवा तपाईँको जिआईबाट देखाइरहनु भएको छ, अथवा तपाईँ वरिपरि हेर्नुहुन्छ दुष्ट मानिसहरू, खटाइ गर्ने मानिसहरू, अपराधीहरू उम्किरहेको देख्नुहुन्छ, भइरहेको छ त, जे गरे पनि हुनेछ संसारमा, होइन? तर कहिले पनि वचनको सत्यतालाई तपाईँले नबिर्सिनुहोस् कि न्याय आउँदैछ. परमेश्वरले सबै मोहीहरूबाट उहाँले न्याय लिनुहुनेछ. यसको मतलब परमेश्वरले सबै मानिसहरूबाट उहाँले न्याय लिनुहुनेछ, लेखा लिनुहुनेछ, उहाँले न्याय गर्नुहुनेछ. मानिसको मन फरि सधैँ टिक्नेवाला छैन, संसारको अन्त्य न्यायमा हुनेछ. यीशु जो सबै संरचनालाई थाम्ने त्यो शिर ढुङ्गा हुनुहुन्छ, तर त्यतिमै सीमित हुनुहुन्न. तपाईँ लुकाको पुस्तकमा गएर हेर्नुभयो भने, विशेष गरी लुका 20 हेर्नुभयो भने, उहाँ त्यो शिर ढुङ्गो संरचनालाई थाम्ने ढुङ्गामै सीमित हुनुहुन्न, तर उहाँलाई इन्कार गर्नेहरूमाथि खसी टुक्रा टुक्रा पार्ने त्यो न्यायको ढुङ्गा पनि हुनुहुन्छ यीशु. तपाईँ र मेरो निम्ति दुईवटा अप्सन छ, कि त यसो तपाईँ र मेरो निम्ति त्यो शिर ढुङ्गो हुनुहुन्छ, कि त्यसो तपाईँले मेरो निम्ति त्यो न्यायको ढुङ्गा हुनुहुन्छ, तपाईँको लागि यसो कुन ढुङ्गा हुनुहुन्छ, शिव ढुङ्गो या न्यायको ढुङ्गो? अनुसार हामी प्रार्थना गरौँ।